अगली चीज को अब देख लेते हैं, वल अरहाम और रहमों से। अरहाम रहम की जमा। रहम कहते हैं यूट्रस को, मदर्स वूम वो जगह जहाँ बच्चा पलता है। तकरीबन 9 महीने बच्चा माँ के पेट में जिस सैक में रहता है उसको रहम कहते हैं। लफ्ज रहम देख लीजिए और अल्लाह का नाम अर रहमान और अर रहीम देख लीजिए। अल्लाह ने बच्चे को माँ के पेट में जिस जगह पे रखा उसका नाम रहम रखा। जुल्म क्यों नहीं रखा, जबर क्यों नहीं रखा मदर वोम को? हो सकता था ना, अल्लाह ताला ने यहां बता दिया। अगर अल्लाह बच्चे के लिए माँ के दिल में रहम ना डालता तो कोई औरत बच्चे को जन्म देती? वो वहनन अला वहनन वाली कैफियत से गुजरती जो कुरान ने बयान किया। इतनी तकलीफें जो माँ सहती है और फिर बर्दाश्त करती है। दूसरा कहता है माँ को गुस्सा आ रहा है, माँ चुपके से बच्चे का मुंह भी चूम लेती है। जितना बच्चा ज्यादा सताए, जितना ज्यादा बीमार हो, जितना दुखी हो, माँ को उतना प्यारा लगता है। ये है वल अरहाम। यहाँ से रिश्तेदारियों की मोहब्बत भी पता चलती है। देखिए रिश्ते मुख्तलिफ दर्जे के होते हैं, आगे जाऊंगी तो थोड़ी सी डिटेल्स दे दूंगी, यहाँ सिर्फ रहम की बात है। तो रहम के रिश्ते कौन से होते हैं? जो बच्चे एक साथ माँ के रहम में रहे, सगे रिश्ते। कुछ बच्चे बाप की तरफ से एक होते हैं, माएँ फर्क होती हैं। कुछ माएँ एक होती हैं, बाप फर्क हो सकते हैं या एक ही बाप। तो रहम के अंदर आप देखिए कि औरत जरूर आएगी, यानी माँ के ताल्लुक से जो रिश्ते कायम होते हैं उसकी तरफ इशारा है। रहमे मादर की बुनियाद पे कायम होने वाले रिश्ते, इसमें महरम भी आ जाते हैं और गैर महरम भी आ जाते हैं। रिश्तों को तोड़ने को कतअ रहमी कहते हैं, वही लफ्ज रहम ही अंदर। सिला कहेंगे तो जोड़ना, रिश्तों को जोड़ना सिला रहमी, और कतअ रहमी रिश्तों को तोड़ देना कबीरा गुनाह है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने बहुत खूबसूरत अल्फाज में रिश्तों को जोड़ने का हुक्म दिया। वो जो 5 पारों की अहादीस वाली बुक है उसमें बहुत सारी अहादीस हैं, और जब रब का पैगाम मेरे नाम हमने कोर्स किया था तो उसमें इस आयत पे मेरे हाले 10-15 हदीसें जो थी जो हमने शेयर की थी, जो कोट की थी कि ये है रहम की बातें। लेकिन अगर इस वक्त सिर्फ हम अपने लिए इनमें से एक ही बात ले लें तो शायद बात समझना आसान हो जाए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से जो ये चाहे कि उसकी उम्र दराज हो, हम चाहते हैं लंबी उम्र हो और रिस्क में बरकत हो, मेरा ख्याल है एक भी हम में से ऐसा नहीं कि जो ये ना चाहे, तो फरमाया उसको चाहिए कि रिश्तेदारों से अच्छा सलूक करे। देखिए वो दीन ही दीन नहीं है जो आपको रिश्तों से काटे, आपको कह दे सबको छोड़ छाड़ के बस कुरान खोल के बैठ जाओ, नामुमकिन है, इम्पॉसिबल है। अल्लाह से जुड़ने से पहले बंदों से जुड़ना पड़ता है, इसलिए इस कोर्स को या इस पढ़ने पढ़ाने को एस्केपिज्म का जरिया ना बनाए, जान छुट गई चलो बहाना मिल गया। अल्लाह ताला ने इन्हीं रिश्तों में मिठास रखी है। और ये भी ध्यान में रखिएगा कि जब आपको घर वालों का साथ मिल जाता है तो आपके काम में दिन दुगनी रात चुगनी तरक्की होती है। आप सुनते हैं, पढ़ते हैं, इधर उधर लोगों की बातें भी देखते होंगे, कई ख्वाहिशात आपके दिलों में ज़रूर आती होंगी और आनी चाहिए। नहीं आती तो अपने दिल का इलाज करें हम, कि आप चाहते होंगे कि हम भी फ्यूचर में इस कोर्स को करने के बाद ट्रेनिंग लेंगे और हम भी दीन को सर्व करेंगे। आती है ख्वाहिश के नहीं? सूरत आले इमरान को पढ़ने के बाद तो बंदा टूट ही जाता है, कुंतुम खैर उम्मतिन और वल तकुम मिनकुम उम्मतिन, आती है ना ख्वाहिश। आज से एक चीज़ पल्लू से बांध लें, मैंने अपने थोड़े मुख्तसर से तजुर्बे और ऑब्जर्वेशन से जो चीज़ देखी है कि जितनी सिस्टर्स, मर्दों को हम नहीं शेयर करते, मर्द तो आज़ाद है माशाल्लाह, बहुत सारे भी लोग हैं दीन की खिदमत करें, लेकिन आपको एक औरत होने के नाते अगर मुस्तकबिल में दीन को सर्व करना है तो अभी से अपने घर वालों को सर्व करना शुरू कर दें। घर वालों से बैर मोल लेके दीन के काम नहीं होते, ये तो 100 बातों में से एक बात है। अभी से साथ लेकर चले, बहुत दूर चला जाता है ना बंदा तो मोड़ लेना मुश्किल लगता है। इस सफर को अपने घर वालों के साथ करें, बच्चों के साथ, मियाँ के साथ। कभी अपनी किताबों की वजह से बच्चों को ना डांटे। मसलन आपकी बच्ची है, उसने आपके कायदे के ऊपर लाइन लगा दी, थड़प से थप्पड़ मारा आपने, मेरा कायदा खराब कर दिया। हो सकता है किसी बच्चे ने आपके नोट्स की अंदर से सफा फाड़ लिया, कभी जिंदगी में अपनी किताबों, पेंसिलों, अपने बस्ते, अपने कंप्यूटर, लैपटॉप की वजह से अपने बच्चों को ना मारें या डांटें, नफरत हो जाएगी उनको आपसे। ये है वो किताब जिसकी वजह से अम्मी मुझे मारती है। और ना कभी अपने शौहरों को इस बात का मौका दें कि वो आपकी इस किताबों को बुरा कहें या भला कहें। वक्त का बेहतरीन इस्तेमाल करें, जाया भी ना करें, और उनको यकीनन खुशी होगी आपके हाथों में ये किताबें देखकर। लेकिन घर में ये फीलिंग्स ना दें कि हर वक्त ही बस हम तो पढ़ते हैं या पढ़ाते हैं, खाना खा ले मैंने पढ़ना है, जल्दी आ जाए मेरा टेस्ट है, आप उनको पता नहीं मेरा कल टेस्ट है, अभी तो आज ही दे के बैठे हैं दुखी दुखी। देखिए जो करना है खुद से कराएं, लेकिन अपने घर वालों को इसकी चिढ़ ना दें। और मैं कहती हूँ आज तक छोड़ दें जो हुआ सो हुआ, आज चौथे पारे की सूरत निसा की आयत पे ना, अगर आज आप इस नसीहत पे अमल करके एक नया मोड़ लें अपनी जिंदगी में, जल्दी आए, क्या बात है, मैंने कुछ शेयर करना है। लाड करें अपनी क्लास की बातें, सहेलियों की तरह अपने शोहरों से डिस्कस करें जाके, वो गुस्से हो रहे हैं उनको नहीं, बस आप सुन लें मुझे अच्छा लग रहा है। हमारी एक साथी है बहुत अच्छी माशाल्लाह, तो वो कहती है कि मैंने पूरे कोर्स का अपना तर्जमा स्कूल में आके सुनाने से पहले घर में मियाँ को सुना के आती थी, पारा खोले मेरा सुने, मैंने जाके ग्रुपिंग में सुनाना है, तो वो मियाँ को चखस आ गया। यकीन करें वो नहीं सुनते, उनको नहीं पसंद कुछ भी, बस आप मेरे से सुने। मैं कहती हूँ सिर्फ अगर हम अपने अंदर मजाक पैदा कर ले ना, मजाक, मजाक नहीं, मजाक, जिसको आप कह लीजिए कि ह्यूमरस या जॉलीपन, बहुत कम औरतों को ये पता होता है कि मर्दों को जॉली बीवियां अच्छी लगती हैं। हम सोचते हैं उनको तुनक मिजाज और नकचड़ी बीवियां अच्छी लगती हैं। ये ले आइएगा, वो ले आइएगा, ले आए तो फिर जान पे पड़ गई, ये क्यों ले आए, और ना लाए तो फिर तो अल्लाह के बंदे पता नहीं घर में आए कि जेल में आ गए। एक दफा अपने आप को साबित करा दें कि आई एम योर बेस्ट फ्रेंड, आई वॉन्ट टू शेयर विद यू। मैं कहती हूँ कठोर से कठोर मर्द भी इतना कठोर नहीं हो सकता, वो नमाज भी ना पढ़े लेकिन आपसे वो बैठ के कहानियां जरूर सुनेगा। अपने घर वालों से अच्छे ताल्लुक लाएं, और इसके लिए अन अटेंडेड किस्म की तवज्जो दें। मैं नहीं मान सकती कि 24 घंटे में आपको 15 से 20 मिनट भी नहीं ऐसे मिलते कि आप अपने शौहर के साथ अकेली बैठे और सिर्फ आप और वो, कोई दूसरा बंदा बीच में नहीं है। छोड़ दें 12-15 मिनट के लिए, 24 घंटे पढ़ती है ना, तो उसमें से 15 मिनट निकाल दें, लेकिन 24 घंटे में से कोई भी नहीं पढ़ता, लेकिन हम सिर्फ दिमाग पे सवार करते हैं। अगर हमारी घबराहटें चली जाएं, हमारी तबीयत में ठहराव आ जाए, सब कुछ आप कर लेंगी और आप देखिएगा कि सारे लोग भी आपसे मुतमईन होंगे। कंडीशनल कुछ चीज़ें होती हैं, कुछ एक्सेप्शन तो हर जगह होंगी। आपके साथ अगर एक्सेप्शनल कंडीशन है ना, मिसाल है कि आपके शौहर कहते हैं खबरदार मेरे साथ ना बात करना कुरान की, पीछे हो जाओ, तो आप कहेंगे मैं वो औरत हूँ जिसको अल्लाह ने चुना है इस आजमाइश के लिए। ये भी आपकी एक खैर है। बीबी आसिया को याद कर लें, बीबी सुमैया को देख लें, उम्मे सुलैम को देख लें, लेकिन कभी इस चीज़ को आप गिव अप ना करें। इंशाल्लाह आप देखेंगे एक वक्त आएगा कि आपके घरों में इसकी खैर जरूर आएगी। इसके अलावा कोई शॉर्टकट नहीं है इसमें, नो शॉर्टकट, ये नहीं हो सकता। मर्द तो है कि बीवी घर बैठी है तो मर्द चला जाए और जाके कह रहा है, तो बीवी तो इस तरह नहीं कर सकती। तो लिहाजा इसके लिए रखो, और इन अल्लाह कान अलैकुम रकीबा, अल्लाह तुम पे निगेबान है। रकीब का लफ्ज़ देखिए, रा काफ बा, रिकाब कहते हैं गर्दन को, ये जो नेक होती है। गुलाम को आजाद करने को कहते हैं फक्कु रकबा, आगे कुरान पाक में पढ़ेंगे तीसरे पारे में। तो रकीब कहते हैं, बड़े गौर से सुनिए, मैंने जब अल्लाह का ये नाम पढ़ाया अस्माउल हुस्ना में, उसके बाद तो मुझे अल्लाह यहाँ देखता है। रकीब कहते हैं वो जात जिसकी नज़र आपकी गर्दन पे है, और आप पता है कि गर्दन से सारी रगें जाती हैं, आंखें क्या देखती हैं गर्दन से जाते हैं, कान क्या सुनते हैं, जुबान क्या बोलती है, दिमाग क्या सोचता है, यानी रकीब को कह लें कीन ऑब्जर्वर, अल्लाह इज वॉचिंग यू। ये है तकवा की रूह, बस इसको आज आप समझ गए ना, तो आपको ना तो इसकी फिक्र होगी कि आपको किसी ने एडमायर किया कि नहीं किया, और आप कितनी कुर्बानियां देती हैं और घर वाले आपकी कदर नहीं करते, कुछ ये सब कुछ खत्म है। ये देख लीजिए कि अल्लाह मुझे देख रहा है, मेरा हर अमल, मेरा हर कॉल, मेरी तेवरी, मेरा पाँव पटक के चलना, मेरा अकेले में बुड़बड़ाना, सब अल्लाह को पता है। एक सिस्टर की बात याद आ गई, मियाँ गुस्से वाले थे, बोलते थे। तो वो कहती है कि जब मियाँ बोलते हैं गुस्से में तो मैं आगे से कुछ नहीं बोल सकती, बोलूंगी तो और बोलेंगे, फितरी बात है। तो कहती मैं क्या करती थी, जब वो मुझे खूब गुस्से होते थे ना, तो मैं फिर जब अकेली होती थी ना, तो मैं ऊंची ऊंची आवाज में उनको गुस्से होती थी, डांटती थी, उनकी बुराई करती थी, यानी अंदर का गुस्सा निकालने के लिए। कि मैं ऐसी बुड़बड़ाती थी कि मैं नहीं बोला कुछ कर सकती, अब मैं आपके आगे बोलती नहीं, तो ये टोन। लेकिन कुरान पढ़ने के बाद इतना सुकून और इतना ठहराव उनके अंदर आ गया कि वो कहती हैं कि मैंने ये बुड़बड़ाना छोड़ दिया अकेले में। वो रकीब है, उस पे नजरें रख ले, फिर आप देखेंगे कि जीने का असल लुत्फ भी उसमें आएगा। यहां से आप देखिए कि आपको एक बहुत ही खूबसूरत मजमून की तरफ इशारा भी मिलता है, और वो क्या, अल्लाह ताला ने नस्ल इंसानी की बात की और क्या कहा कि आदम और हव्वा को पैदा किया, बस मिन हुमा रिजालन कसीरम व निसा, बहुत सारे मर्द और औरतें। क्यों? रिजालन के बाद क्या लफ्ज आया देखिएगा, कसीरा, निसान के बाद नहीं आया। पहली चीज आपने इस पर गौर किया। दूसरी बात कि बास दफा शोहर बीवी के ताल्लुक से हिजड़े पैदा हो जाते हैं, मुहन्नस कहते हैं उनको अरबी में, जिसको थर्ड सेक्स कह ले, उसका जिक्र नहीं किया। वजह क्या है? वो मुफस्सरीन की बात है, कोई आप ना भी इस पे गौर करें तो कोई बड़ी बात नहीं है। तो इसकी वजह पहले इसकी बता देती हूँ कि मर्दों और औरतों का तो जिक्र है लेकिन थर्ड सेक्स का नहीं। तो पहली बात है, कैसे केस बहुत कम होते हैं, सीगे तकलीब है कि अमूमन तो यही होता है। दूसरी बात है कि यहाँ असल में जो बुनियाद बढ़ रही है ना, वो नस्ल बढ़ाने की है, और जो मुहन्नस होते हैं उनसे नस्ल नहीं बढ़ती, ठीक है। तीसरी इसकी वजह क्या बताई गई कि अगर कोई हिजड़ा पैदा भी हो जाए तो उनमें से भी किसी में औरतों की सिफात ज्यादा होती हैं और किसी में मर्दों की होती हैं। और आप कहता है कि किसी का अगर बच्चा, अकल के सबक देखिएगा, कल तो खूब बादाम खा के आइएगा, विरासत पढ़नी है आपने इंशाल्लाह, अल्लाह के हुक्म से छुट्टी करनी है तो कर ले। तो उसमें आप देखेंगे कि बच्चे को जो माँ बाप की विरासत में हिस्सा मिलता है ना, तो बेटे को भी मिलता है, बेटी को भी मिलता है। कल मुझसे ये सवाल कीजिएगा, आज दूंगी तो जवाब इधर आ जाएगा कि अगर कोई हिजड़ा हो तो उसको क्या मिलेगा, है ना ये सवाल। बेटे को तो दुगना मिलना है बेटी से, बेटी को कह रहा है, तो अगर हिजड़ा होगा तो किसको मिलेगा, इसका जवाब कल दूंगी। लेकिन आप देखिए कि अल्लाह ने कितने बारीक मसले हमारे लिए सामने खोल के रख दिए। तुम्हें पता होना चाहिए कि उसने पैदा किया। और औरतों के लिए कसीरन का लफ्ज़ क्यों नहीं आया, कि जो मर्दों से बाद आगे रिजालन कसीरा, तो यही कसीरा आगे निशान में भी लग रहा है, ये जैसे जमीनों आसमान के बीच में वो लग जाती है, वो वाला लफ्ज़ इसमें आता है। तो बहरहाल खुलासा क्या है कि अल्लाह का डर इंसान को बंदों के हकूक पूरा करने पे माइल करता है। अल्लाह के डर से काम करें, सास ससुर के डर से, रिश्तेदारों के डर से ना करें। बस लोग दूसरों के बीच में कुछ और होते हैं, तन्हाई में कुछ और होते हैं, कुछ सासों का रवैया अकेले में बिल्कुल और होता है, और घर में सिर्फ एक मेहमान आ जाए उनकी जान पे बन जाती, जो कपड़े पहनो, जो सच के बैठो, तुम बैठो हम खुद कर लेंगे, और मेहमान चले जाए तो कहेंगे चलो पहले आप सारा किचन साफ करो फिर करना। इन अल्लाह कान अलैकुम रकीबा, सारी खिड़कियां बंद कर लो, सारे पर्दे गिरा दो, लेकिन एक आंख से तुम नहीं छुप सकते, और वो है अल्लाह की जात। ये तकवा है, और अगर इस पे यकीन आ गया तो इंशाल्लाह आप देखिएगा सारी बातें जो है वो दुरुस्त हो जाएंगी। यहाँ पे पहली आयत पूरी हुई।
بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا.
آيت نمبر 2، وآتوا اليتامى أموالهم، और यतीमों के माल इनके हवाले कर दो, और क्या ना करो, वला ततबद्दलुल खबीस बित्तैयिब, और अपने बुरे माल को इनके अच्छे माल से ना बदलो। तीसरी चीज, وَلَا تَأْكُلُوا أَمْوَالَهُمْ إِلَى أَمْوَالِكُمْ، اور ان کے مال اپنے مالوں میں شامل کر کے ہڑپ نہ کر جاؤ، یعنی ان کے مال کھا نہ جاؤ، اور اگر ایسا کرو گے تو انہو کا نحو بن کبیرہ، یقیناً یہ بہت بڑا گناہ ہے۔ یہ ہے آیت نمبر 2۔ آپ دیکھیں کہ آیت کے اندر لفظ بھی یتیم آ گیا، دے دو یتامہ، یتامہ کا جو لفظ ہے نا یہ یتیم کی جمع ہے، یا تامیم اس کا روٹ ہوتا ہے یتم۔ یتم کے دو معنی عربی ڈکشنری میں، پہلا معنی ہے اکیلا ہونا، الون کے معنی میں، اور دوسرا معنی ہوتا ہے دیر سے ملنا، یعنی کسی چیز کا آپ سے دور ہونا۔ اور یتیم کے ساتھ یہ دونوں ہی کام ہوتے ہیں، باپ کی وفات کے بعد بچہ اکیلا رہ جاتا ہے، اور عموماً دیکھا گیا کہ یتیموں کو بھلائیاں دیر سے ہی ملتی ہیں، لیکن یتیمی بری نہیں ہے، کیونکہ دنیا کا سب سے خوبصورت اور کامیاب ترین انسان یتیم تھا، محمد رسول اللہ صلی اللہ علیہ وسلم۔ نبی صلی اللہ علیہ وسلم کا لقب بھی ہے در یتیم۔ یتیمی کب ہوتی ہے لکھ لے، کیونکہ ہمارے ہاں تو 70 سال کا بوڑھا بھی آواز لگاتا ہے یتیم فقیر کو کھانا دے دو۔ یتیمی کہتے ہیں بلوغت سے پہلے، پیوبرٹی سے پہلے کسی کے باپ کا انتقال ہو جانا۔ لڑکی کی یتیمی شادی سے ختم ہوتی ہے، یعنی جو ہی اس لڑکی کی شادی ہو جائے گی یتیم کے لفظ کی جتنی بھی اس کے اوپر سینکشنز تھی وہ ساری ختم، اور لڑکے کی یتیمی پیوبرٹی سے ہو جاتی ہے، 17-18 سال میں جب وہ ایک کمانے کھانے کے قابل ہو گیا تو یہ ہو گیا۔ انسانوں میں یتیم کہتے ہیں جس کا باپ نہ رہے، اور جانوروں میں یتیم اس کو کہتے ہیں جس کی ماں نہ رہے۔ اور آج یہ بات کہتے ہوئے میرا دل پھر درد سے بھر گیا کہ آج تو باپوں کے ہوتے ہوئے بھی بہت سارے ویسٹرن بچے یتیم ہی ہیں، کیونکہ ماں کو بھی نہیں پتا کہ وہ کدھر گیا، بچے کو کہاں پتا ہوگا۔ آج جس کلچر کی ہم باتیں کرتے ہیں، اور جہاں فری سیکس ہے اور لیونگ ٹوگیدر ہے، اور بوائے اور گرل فرینڈشپ کے نتیجے میں پیدا ہونے والے بچے، کیا وہ یتیم ہی نہیں ہیں؟ آج دیکھیے کہ ویسٹ میں بہت سارے فارمز میں سے باپ کا نام نکال دیا گیا، کیونکہ بار بار جو لوگ شرمندہ ہوتے ہیں کس کا لکھیں کس کا نہ لکھیں۔ اور میں سوچتی ہوں کہ جیسے جانوروں میں مائیں اپنے بچوں کو لے لے کے پھرتی ہیں نا، جانور آتے ہیں اپنی خواہش پوری کرتے ہیں اور چلے جاتے ہیں، اور فیمیل پریگننٹ ہو جاتی ہے، کتیا کو لے لے، بلی کو لے لیں، کوئی بھی لے لے، پھر وہ بچے ماں کے ساتھ ہے۔ بلی کے ساتھ آپ کو بچے دکھیں گے، بلے کے ساتھ بچے نہیں دکھیں گے کبھی بھی، اسی طرح کتیا کے ساتھ دکھیں گے، کتے کے ساتھ نہیں دکھیں گے۔ جب انسان اللہ کی دی ہوئی ہدایات کو نہیں مانتا نا، تو یہی منظر انسانوں میں دکھتا ہے، سنگل مدر، سنگل پیرنٹ، الون، ایسی عورتوں کے ساتھ آپ کو بچے دکھیں گے، اور وہ بھمرے آئے اور رس نچوڑ کے چلے گئے، کچھ نہیں ملتا۔ یہ فطرت کے خلاف بات ہے۔ ہم اس صورت کے دوران دیکھیں گے کہ اسلام نے کتنا خوبصورت سیٹ اپ دیا کہ جو لڑکی آ رہی ہے اس کو بھی پتہ ہے میں کیوں آ رہی ہوں، میرے کیا کام ہے، اور جو لے کے جا رہے ہیں ان کو بھی پتہ ہے، اور دو خاندانوں کے بیچ میں تعلق ہے۔ یہاں اب اشارہ وہی غزوہ احد کی طرف لے آئیے۔ جب احد کی جنگ ہوئی، یتیم گھر گھر میں تھے۔ اب ہوتا کیا تھا کہ جب کسی شخص کا انتقال ہوتا یا مجاہدین اللہ کے راستے میں مارے جاتے، تو کچھ نہ کچھ جو ان کا مال اسباب ہوتا تھا وہ بچوں کے پاس تھا، ہر ایک کے رشتہ دار نہیں ہوتے تھے۔ تو لوگ کیا کرتے تھے کہ اس یتیم بچے کو اپنی کفالت میں لے لیتے تھے، اور اس کو اپنے گھر میں رکھتے کہ بھائی یہ اس کو ایک قسم کا آپ کہہ لیں کہ میں اس کا ٹیک کیئرر ہوں یا کفیل بنوں گا اس کا۔ اب وہ یتیم کو اپنے باپ سے کچھ مال بھی ملتا تھا، اس مال کی نصیحتیں ہیں، کچھ خرابیاں تھیں جو اس دور میں بھی تھی اور ہر دور میں ہوئی ہیں، اور یتیموں کا مال کھانا ناحق مال ہے، اس لیے لوگ اس طرح کی کچھ کام کرنے لگ گئے کہ یتیم کو جو اپنے باپ سے مال ملتا تھا نا، اس کے بارے میں کچھ خرابیاں کیا تھیں۔ پہلی چیز کیا ہوتی کہ ظاہر ہے کہ آپ کسی کا بچہ پال رہے ہیں، ایک تو ہے کہ خدا خوفی کے ساتھ آپ خود ہی اس کے اوپر خرچ کر دیں، لیکن اگر کوئی نہ کرے تو اس کی اجازت تو تھی کہ آپ اس کے باپ کے چھوڑے ہوئے پیسے میں سے یتیم کو پالیں، اس کی اسکول کی فیس دیں، اس کے کھانے پینے اور اس کے کپڑے لتے پہ خرچ کر دیجئے، ٹھیک ہے؟ ایک صورت یہ تھی۔ دوسری صورت اس سے بھی بھڑکے تھی، وہ کیا تھی؟ کہ آپ اس کام کے کچھ پیسے بھی لے لیں، سمجھے؟ فرسٹ تھنگ کیا ہے؟ بیسٹ تھنگ کیا ہے؟ کہ آپ ایک یتیم بچے کو اپنے گھر لے آئیں اور اس کو اپنے مال پہ پالیں، آپ کا صدقہ جاری ہے. دوسری صورت ہے کہ نہیں، آپ افورڈ نہیں کر سکتے یا آپ کرنا نہیں چاہتے، تو کوئی بات نہیں، اس کو بھی گھر میں لیں. مثال ہے، گھر میں 6 لوگ ہیں اور 500 کرون کی گروسری آتی ہے یا گھر کا خرچے میں آتے ہیں، تو ہر بندے پہ ایک ایک کرے تو 100 اس کے پیسوں میں سے ڈال لیں، 400 اپنے میں سے ڈال لیں، تو سب کو برابر کر لیں. یہ بھی اچھی بات ہے، نو پرابلم. لیکن اس سے ایک تھرڈ آپشن بھی نوٹ کر لیں، اور وہ کیا تھی؟ کہ کوئی چاہے کہ یہ تو بہت بڑی ذمہ داری ہے، میں تو نہیں کر سکتا، اور میرے اوپر تو بہت ساری اور ذمہ داریاں ہیں، اور اس یتیم بچے کی دیکھ بھال میں مجھے اب اپنے اور کئی کاموں سے دور ہونا پڑے گا. تو پھر تیسری رخصت کیا تھی؟ کہ تم اس کام کے کچھ پیسے بھی لے لو، جیسے فوسٹرنگ کہتے ہیں آج کے دور میں، کہ تم کسی کے بچے کو پال لو اور اس کے پیسے لے لو. ان تین چیزوں کی تو اجازت ہے، جو جس درجے پہ کام کرے گا وہ ہوگا. اب ہوتا کیا تھا کہ وہ بچے جب چھوٹے ہوتے تو ان کے پیسے مال جو تھے وہ کبھی تو پڑے رہتے اور اس میں سے کچھ استعمال ہوتا. حدیث میں آتا ہے کہ یتیموں کے مال کو کسی کام میں لگاؤ، ایسا نہ ہو کہ زکوٰۃ کے مال سے ہی وہ ختم ہو جائے. دیکھیں نا، ایک مال ہے، اس پہ آگے سے کچھ نہیں آ رہا، تو ہر سال اگر اس میں سے 2.5%، 2.5% بھی دے دیں گے تو 40 سال میں وہ پورا مال ختم، رائٹ؟ ایسے ہی ہے نا. تو حکم کیا ہوا؟ کہ ان کے مال کو کہیں انویسٹ کرو، اور اس کے نتیجے میں جو پروفٹ آئے اس سے اس کا مال بڑھتا بھی جائے. لیکن جس چیز سے روکا گیا، جو یہاں نہیں کرنے کی، وہ کیا ہے؟ کہ تم نے یتیم کا مال ضائع نہیں کرنا. پیچھے بھی بات ہوئی تھی، آگے اس صورت میں آگے دوبارہ بھی آئے گی یہ بات، کہ بعض لوگ کیا کرتے، بہانہ کر لیتے یتیم کے مال کا، اس نے بھی کھانا ہے، اب بچہ تھا وہ نہیں کھائے گا، ضائع ہوگی، ہم کھا لیتے ہیں. نام کا رکھنا اس کو کہ ہم پال رہے ہیں، لیکن پیسے سارے اس کے سب کے اوپر لگ جاتے ہیں، یعنی کچھ اس قسم کے معاملے تھے. اور دوسری بات کیا ہوتی ہے، کہ جو اس کا مال ہے وہ کیا بچے کو دے دو. اب بچے سے جو آپ کہیں کہ بھائی تمہارے ابا 10,000 چھوڑ کے گئے ہیں، کیا کرو گے؟ تو وہ تو آپ کو کہے گا کہ مجھے آج ہی دے دے، اور وہ 10,000 میں سے کچھ کے کھلونے اور کچھ کی کینڈیاں اور چاکلیٹس لے کے کھا لے گا. تو اللہ تعالیٰ یہاں بتا رہے ہیں کہ دیکھو، جب کسی دوسرے کا مال تمہارے ہاتھ میں ہو تو اس کو اپنا مال سمجھو. یتیم کو کب دو؟ جب وہ بڑے ہو جائیں. یہاں اس آیت میں حکم کے کہ یتیموں کو ان کا مال دے دو. لا تتبدل الخبیث بالطیب، یہ کیا صورت ہے؟ دو چیزیں ہیں. مثال ہے، ایک یتیم کی بکری تھی، ایک تمہاری بکری تھی. اب وہ پل رہی تھی، بڑی ہوتی گئی ہوتی گئی، بڑے ہونے پہ اس کو اس کی ہی بکری دو. یہ نہ ہو کہ اس کی بکری تو خوب صحت مند چوڑی چکلی تھی، اس کی جگہ پہ اپنی مریل بکری دے دو. یہ نہ کرو. انہو کانہو بن کبیرہ، ایسا کام بہت بڑا گناہ ہوگا. یتیم کا مال کھانا کبیرہ گناہوں میں سے. وجہ؟ کو پوچھنے والا جو نہیں. یہ دیکھیں، یہ صورت اللہ کا کیسا خوبصورت عدل بتا رہی ہے، کہ وہ محروم طبقے جو اپنا حق بھی نہیں مانگ سکتے، ان کو حق دلوائے جا رہے. یہاں جو لفظ خوب آیا ہے نا، یہ حبشی زبان کا لفظ ہے، اس کا معنی ہوتا ہے بہت بڑا گناہ، کبیرہ گناہ. نیت خراب نہیں ہونی چاہیے، ان کا خیال رکھو. کیونکہ آپ دیکھیے، جس سوسائٹی میں کمزور طبقے کو حق ملیں گے نا، وہاں خیر بہت آئے گی. کہا ایسا نہ کرو، بس ادھر اتنی بات کر دی، بات آگے آئے گی. آئے 3 کو دیکھیے، اس میں تھوڑی سی اور بات ہے. وَإِنْ خِفْتُمْ، اور اگر تم کو ڈر ہو، اللہ تُقْسِطُ فِي الْيَتَامَى، کہ تم یتیم بچیوں کے بارے میں انصاف نہیں کر سکو گے، تو کیا کرو؟ فَنْكِحُوا مَا طَابَ لَكُمْ، تو نکاح کر لو جو تم کو اچھی لگے، مِنَ النِّسَاءِ، عورتوں میں سے، مَثْنَى 2 وَثُلَاثَ 3 وَرُبَاع اور 4. ان 3 سے بھی کر لو، 4 سے بھی کر سکتے ہو، حد 4 کی ہے. اور یہ کرنے کے بعد، فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا، اور اگر تمہیں یہ خوف ہو کہ عدل نہیں کر سکو گے، تو فَوَاحِدَةً، تو پھر ایک ہی کافی ہے، بیوی تو ایک رکھ لو. اور اَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ، یا اس سے قریب تر یہ ہے کہ وہ عورتیں جو تمہارے ہاتھ میں ہوں، مراد لونڈیاں ہیں، جنگوں میں گرفتار ہو کے آتی ہیں، ان کو رکھ لو، شادی ایک ہی کرو. کیونکہ ذالک ادنا اللہ تعولو، یہ اس سے زیادہ قریب تر ہے کہ تم جھک نہ پڑو. اس ایک آیت میں بہت سارے احکامات ہیں. سب سے پہلا اس میں حکم جو ہے وہ فَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى کا ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ اس آیت کے بارے میں بیان کرتی ہیں کہ بعض دفعہ لوگ کیا کرتے تھے, کسی یتیم بچی سے نکاح کرتے. یعنی تین مختلف معنی ہیں اس آیت کے, وہ تینوں نوٹ کر لیجئے کوئکلی. پہلی اس کی تفسیر حضرت عائشہ کی ہے, کہتی ہیں کہ زمانہ جاہلیت میں جو یتیم بچیاں لوگوں کی سرپرستی میں ہوتی, وہی بات ذہن میں رکھیں کہ باپ فوت ہو گیا, پیچھے بیٹی چھوڑ گیا, اب بیٹی کسی نے اپنے گھر میں رکھی, اس کی کفالت کی, بچی ہوتی بھی خوبصورت اور مال والی بھی ہوتی, تو جو ولی بنتے تھے نا بعض دفعہ کہتے کہ اس کو کس نے کچھ کہنا ہے, ہم جو مرضی اس کے ساتھ کریں, تو وہ اس بچی کے ساتھ خود اپنا نکاح کرتے, پھر اس پہ ظلم کرتے, اس کو وہ حقوق نہ دیتے جو ایک باپ والی بچی کو دیتے جو اپنے ہاتھوں سے پیش کرتا ہے. یعنی گری پڑی غریب مسکین یتیم بچی کو لے تو آتے اور پھر اس کے حق نہ دیتے, تو اللہ تعالیٰ کہتا ہے پھر تم پہلے ہی چھوڑ دو. یہ پہلی تفسیر ہے اس کی, ٹھیک ہے. آگے اسی صورت میں انشاءاللہ ہم پڑھیں گے 19ویں رکوع میں بھی اس کے بارے میں اشارہ آئے گا. دوسری اس کی تفسیر کیا ہے, حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ جاہلیت میں نکاح کی کوئی حد نہیں تھی, ایک شخص 10 10 بیویاں کرتا, یہ آپ سمجھ لیجیے اسی آیت کا اگلا حکم ہے, اور جب 10 بیویاں کی ہوں گی تو آپ سوچئے کہ ان کے حق کیسے دے گا, خرچے بہت بڑھ جاتے تھے. ظاہر ہے ایک گھر کو چلانا اتنا بڑا ایشو ہے تو پھر اتنے گھروں کو چلانے کے لیے کیا ہوتا, تو پھر کیا کرتے, جب اخراجات پورے نہ ہوتے تو مجبور ہو کر اپنے یتیم بھانجوں اور بھتیجوں اور جو اس طرح کے غریب بچے ہوتے تھے ان پر ہاتھ کھینچ لیتا. یعنی سمجھ رہے ہیں کہ خرچ اخراج پورے نہ ہوتے تو مسکین لوگوں کو خرچ نہ دیتے اور اس معاملے میں ظلم کرتے دوسروں پہ. اللہ تعالیٰ نے اس آیت میں حد لگا دی کہ بس میکسیمم 4 شادیاں کر سکتے ہو. یہ اب دوسرا حکم ہے جو اس آیت کا بہت اہم ہے, جس کے اوپر اکثر عورتیں ناراض ہیں اور مرد خوش ہیں. یہ ہے وہ موضوع جس کو آپ کہتے ہیں پولیگیمی. اسلام اس کے بارے میں کیا کہتا ہے کہ ایک مرد ایک سے زیادہ شادیاں کر سکتا ہے کہ نہیں کر سکتا. تو حضرت ابن عباس کہتے ہیں کہ اس آیت میں اس کی طرف اشارہ ہے کہ اگر تمہیں لگتا ہے کہ اخراجات بڑھ جائیں گے, ایکسپنسز تم میٹ نہیں کر سکتے, تو پھر تمہیں زیادہ شادیاں کرنے کی ضرورت نہیں بلکہ تم میکسیمم 4 کرو. تیسری تفسیر نوٹ کر لیں, پھر اس ایشو پہ تھوڑی سی بات کر لیں گے. اس کے بارے میں آتا ہے کہ اہل جاہلیت میں یتیموں کے ساتھ بے انصافی ہوتی تھی, ان کو اچھی نظر سے نہیں دیکھتے تھے, عورتوں کے ساتھ برابری نہیں کرتے, جتنی چاہتے شادیاں کرتے پھر ظلم کرتے. کسی کی غریب بچی خوبصورت لگی شادی کر لی پھر چھوڑ دیا, بس اس کی حقوق پورے نہ کیے, تو اللہ تعالیٰ نے ان آیات میں روک دیا کہ سٹاپ ہیئر.